नमस्कार, तपाईलाई कार्यक्रम परिवर्तनका आवाजमा हार्दिक स्वागत छ। कार्यक्रम परिवर्तनका आवाज लिएर एकैसाथ उपस्थित भइसकेका छौँ प्रविधिमा मित्र निराजन बगालेसँगै आवाजबाट म विशाल विक। कार्यक्रम परिवर्तनका आवाज सामुदायिक रेडियो गलकोट एफएम 102.4 मेगाहर्जबाट प्रत्येक साताको सोमबार र शुक्रबार बेलुका 36 बजे र पुनः प्रसारण मङ्गलबार र शनिबार बेलुका 5:30 बजे हुने गर्दछ। गलकोट नगरपालिकासँगको सहकार्यमा उत्पादित कार्यक्रम परिवर्तनका आवाज एफएम ब्यान्डमा 102.4 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.galkotfm.com र गलकोट एफएम मोबाइल एप मार्फत एकैसाथ प्रसारण हुने गर्दछ। कार्यक्रम परिवर्तनका आवाजमा हामीले दलित समुदायको अवस्था, दलित समुदायको जीवनस्तर रूपान्तरणमा स्थानीय तहले गर्ने सहयोग, मानव जातिबीच हुने जातीय विभेद, सामाजिक कुरीतिबारे आम मानिसलाई सचेत बनाउँदै जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ सञ्चालन गरेका हौँ। हामीले गलकोट क्षेत्रमा दलित समुदायले गरेका गतिविधि, सामाजिक रूपमा हुने विभेद, क्षमता तथा शिव विकासको लागि आवश्यक कार्यक्रमहरूको बारेमा विभिन्न स्तम्भमा रहेर कार्यक्रम सञ्चालन गर्ने गर्दछौँ। कार्यक्रमको सुरुवात गरौँ यो सन्देशमूलक साङ्गीतिक आवाजबाट। यो साङ्गीतिक आवाज प्रस्तुत गरिसकेपछि कार्यक्रममा अबको प्रस्तुति परिवर्तन संवाद रहेको छ। यस स्तम्भमा रहेर हामीले एकजना अतिथिसँगको कुराकानी प्रस्तुत गर्ने गर्दछौँ। आज हामीले परिवर्तन संवादमा रहेर बागलुङ जिल्ला दलित विभागका प्रमुख रामप्रसाद विकसँग कुराकानी गर्नेछौँ। अब लागौँ उहाँसँग गरिएको कुराकानीतर्फ। राम सर, तपाईँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद सर।
वर्तमान अवस्थामा समग्र रूपमा दलित समुदायको अवस्था कस्तो रहेको छ?
वर्तमान अवस्थामा दलित समुदायको अवस्था वास्तवमै भन्ने हो भने विगतमा भन्दा केही सुधारोन्मुख देखिएको छ। यद्यपि धेरै कुराहरूमा हाम्रो चाहिँ सामाजिक संरचना विवरमा भएको प्रथा परम्पराले गर्दा हामीहरू अझै पनि पूर्ण रूपमा समान हैसियतमा पुग्न सकिरहेका छैनौँ। यसको मुख्य कारण दलित समुदायमा भएका पछौटेपना, अशिक्षा, बेरोजगारी, गरिबी नै मुख्य कारण हो र यसलाई हटाउनको लागि हामीहरूले विशेष रूपमा यो समुदायलाई जबसम्म शैक्षिक रूपमा यिनीहरूको चेतना स्तरमाथि उकास्न सकिँदैन तबसम्म हामीहरूले यो समुदायको विकास र समानताको परिकल्पना गर्न सकिँदैन भन्ने हाम्रो निष्कर्ष हो।
जातीय विभेद हिजो र आजमा कस्तो फरक पाउनुभयो?
जातीय विभेद तुलनात्मक रूपमा अहिले केही हदसम्म नेपाल सरकार संविधानको व्यवस्था सबै कुराले गर्दा मान्छेहरूले पूर्ण रूपमा विगतमा भन्दा केही सुधारिएको अवस्थामा छ। यद्यपि पूर्ण रूपमा चाहिँ हामीहरूले यो विभेद हटिसकेको भन्ने हिसाबले चाहिँ हामी बुझ्न सक्दैनौँ। परिष्कृत ढङ्गले अन्य घुमाइ फिराइ हामीहरूलाई विभेदको शिकार अहिले पनि बनाइरहेको अवस्था चाहिँ
यो घुमाइ फिराइ भन्नाले कस्तो?
विगतमा सिधै उनीहरूले जातीय रूपमा त यस्तो जात हो, यो गर्न हुँदैन, छोइन्छ अथवा अछुत जातहरू अगाडि आउन हुँदैन भन्ने कुराहरू गरिन्थ्यो। अहिले कानुनी रूपमा केही वर्जित भएको कारणले गर्दा उनीहरूले व्यक्त गर्न नसके पनि साङ्केतिक रूपमा उनीहरूले विभेद गरेको हामीहरूले चाहिँ पाइरहेका छौँ।
यो दलित समुदायभित्रै पनि विभिन्न किसिमका विभेदहरू भइरहन्छन्, वास्तविकता के हो?
यो दलित समुदायहरूको विभेद सबभन्दा महत्त्वपूर्ण क्वेसन सरले यहाँ गर्नुभयो। वास्तवमै नेपालमा दलित समुदायभित्र हामीहरूले 24 सूचीकृत दलित जात जातिहरू हामीहरूले पाउँछौँ। त्यसमा पनि अन्तर दलित बिचमा विभिन्न खालका विभेदका खादलहरू बाँकी छ र हामीहरूलाई जहिलेसुकै जुनसुकै कार्यक्रमहरूमा पनि यो प्रश्नहरू सोध्ने गरिन्छ र हामीहरू जबसम्म दलित दलितको बिचमा हामीहरूले विभेद अन्त्य गर्न सक्दैनौँ। सबभन्दा पेचिलो र चुनौतीको विषय यही नै छ। हामीहरूले जब दलितहरूमा कथित उपल्ला जात कामीहरूले तल्लो जातका सार्की दमाईहरूलाई गर्ने विभेद, त्यसभन्दा तल्ल हाम्रो चाहिँ जुन मधेसतिरका दलितहरूलाई गर्ने विभेद हामीहरूले अन्त्य गर्न सक्यौँ भने मात्रै हामीहरूले माथिल्लो जातहरूलाई त्यो विभेदको विषयमा अझै जोरदार रूपमा आफ्नो आवाजहरू बुलन्द गर्न सक्छौँ। त्यो अहिलेसम्म हुन सकिरहेको छैन र हाम्रो प्रयत्न अहिले पछिल्लो समय त्यही विभेदलाई नै अन्त्य गर्ने सिलसिलामै केन्द्रित भएको म यहाँहरूलाई अवगत गराउन चाहन्छु।
गैर दलित समुदाय वा व्यक्तिहरूसँग विभेद अन्त्यको लागि र आफ्नो अधिकारको लागि सङ्घर्ष गरिरहँदा यो आफ्नै समुदायभित्र भेदभाव अन्त्य नभएको अवस्था छ, यसले कस्तो खालको प्रभाव पार्दछ?
यसले वास्तवमै हामीहरूलाई यो दलित र गैर दलित बीचको विभेद छ, यसलाई अन्त्य गर्नुपर्छ भन्ने शब्दलाई नै गिज्जाइरहेको मैले महसुस गरेको छु र यसलाई हामीहरूले अन्त्य गर्नको लागि पूर्ण रूपमा जबसम्म मान्छे सचेत हुँदैन, शिक्षित हुँदैन, तबसम्म यो एक खालको मानव स्मृतिमा जकडिएर रहेको जुन सोच छ त्यो सोचलाई हाम्रो व्यवस्था परिवर्तन भएर मात्रै त्यो सम्भव छैन भन्ने कुरा हामीहरूले बुझिरहेका छौँ र अहिले हामीहरूले पछिल्लो समयमा हाम्रो ध्यान के कुरामा केन्द्रित भएको छ भने दलित समुदाय बीचको जुन विभेद छ त्यो अन्त्य गर्नको लागि दलित समुदायको बीचमै चेतना स्तर उठाउनुपर्छ। यिनीहरूलाई अलि शिक्षित र सचेत बनायो भने यिनीहरूले अटोमेटिक रूपमा यिनीहरूले आफ्नो अधिकारको लागि सङ्घर्ष गर्छन्। त्यसपछि मात्रै हामीहरूले गैर दलितको विभेद छ त्यो विभेदको शिकारबाट हामीहरूले उन्मुक्ति पाउन सक्छौँ भन्ने लाग्छ।
वर्तमान अवस्थामा पनि दलित समुदाय पछाडि परिरहनुको कारण के हो?
मलाई दलित समुदाय पछाडि परिरहनुको कारण भन्नुभन्दा पनि पछाडि पारिएको कारण जस्तो लाग्छ। किनभने दलित समुदायहरू अवसर पाउने हो भने कुनै पनि क्षेत्रमा कमजोर छैन। अहिलेको अवस्थामा हामीहरूले देखिरहेका छौँ विभिन्न मोर्चाहरूमा अग्रपङ्क्तिमा बसेर काम गरिरहेको छ। तर पनि तपाईँहरूलाई म नधातेर भन्न चाहन्छु न कि हामीहरू हरेक हिसाबले हरेक आन्दोलनहरूमा सक्रियतापूर्वक सहभागी हुँदाहुँदै पनि यो या त्यो बहानामा दलितकै विषयमा मात्रै हामीहरूलाई केन्द्रित बनाउने जुन क्षेत्रमा हामीहरूलाई उनीहरूले चाहिँ सीमित बनाएर राख्न चाहन्छन् त्यसमै उनीहरूले बढी चाहिँ फोकस गरेको पाइन्छ र आफ्नो क्षमता दक्षता अनुसार काम गर्ने अवसर दिइरहेको छैन। यद्यपि हामीहरूले काम गर्नको लागि जो मान्छे सक्षम छ त्यो मान्छेले अवसर पाउँछ भन्ने कुरामा चाहिँ हामी निर्धक्क चाहिँ हुनुपर्छ।
दलित समुदायको सशक्तिकरण गर्नका लागि के गर्न सकिन्छ?
दलित समुदायको सशक्तिकरण गर्नको लागि सबभन्दा महत्त्वपूर्ण कुरा त दलित समुदायलाई राज्यको निकायलाई पनि हामीहरूले दलित समुदायलाई शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा हेर्ने दृष्टिकोण फरक हुनुपर्छ। यिनीहरूलाई विशेष अधिकार सहित सहुलियत दिनुपर्छ भन्ने लाग्छ र हामी स्वयं पनि आफ्नो क्षेत्रमा आफूले सकेका कुराहरू कुनै पनि मान्छेहरूलाई न कि हाम्रो बिचमा पनि कथित दलितहरूको बिचमा पनि एक खालको वर्गीय जुन खालको दूरी छ हुने खानेले अलिकति कमजोर वर्गलाई हेर्ने हेप्ने दृष्टिकोण लगायतका क्रियाकलापहरू र त्यसमा पनि हामीहरूले अलिकति चाहिँ व्यवस्थापन गर्न नसकेको कारणले गर्दा हुने खाने र हुँदा खानेहरूको बिचमा जुन खालको द्वन्द्वात्मक अवस्था छ यसले दलित समुदायहरूलाई हामीहरूले अगाडि बढाउनको लागि अत्यन्तै अप्ठ्यारो स्थितिमा चाहिँ पुर्याएको छ र हामीहरूले सकेसम्म दलितहरूको बिचमा एक खालको एकता हामीहरूले चाहिँ गराउन सक्यौँ भने दलितहरूलाई सशक्त बनाउन सक्यौँ भने यी विषयमा केही हदसम्म हामीहरूले परिवर्तनको आश गर्न सकिन्छ।
दलित समुदायको हक हित र सशक्तिकरणको लागि बागलुङ जिल्ला दलित विभागले के कस्ता नीतिहरू अवलम्बन गरेको छ?
यो तपाईँलाई म नधातेर भन्दा यी बागलुङ जिल्ला दलित विभाग भन्दा पनि म नितान्त चाहिँ एउटा पार्टीगत ढङ्गले नेपाली कङ्ग्रेसको बागलुङ जिल्लाको विभागीय प्रमुखको हिसाबले दलित विभागको नेतृत्व गरिरहेको छु र यो नितान्त पार्टीको फोरमहरूमा दलित समुदायको अवस्था दलित समुदायहरूलाई राज्यले हेर्ने दृष्टिकोण र यसलाई परिवर्तन गर्नको लागि हामी के गर्न सकिन्छ भनेर नितान्त यो हामीहरूले चाहिँ पार्टीको जिल्ला र जिल्ला हुँदै प्रदेश केन्द्र तहसम्म आफ्नो तर्फबाट आफ्ना आवाजहरूलाई निर्णय गराउने र हामीहरूले चाहिँ जुन खालको ज्ञापन पत्र बुझाउने लगायतका क्रियाकलापहरू अगाडि बढाइरहेका छौँ र वास्तविक दलितको अवस्था बागलुङ जिल्लामा दलितहरूको तथ्याङ्क सङ्कलन गर्नेदेखि लिएर दलितहरूको अवस्था बुझ्नेदेखि लिएर दलित समुदायको समस्या पहिचान गर्ने क्रममै हामीहरू अहिले केन्द्रित रहेको अवस्था म यहाँलाई अवगत गराउन चाहन्छु।
नेतृत्व तहमा दलित समुदायको पहुँच पुग्न नसक्नुको कारण के हो?
नेतृत्व तहमा दलित समुदायको पहुँच पुग्न नसक्नुको मुख्य कारण अहिलेसम्म राज्य संयन्त्रले दलित समुदायलाई कुनै पनि ठाउँमा अवसर दिएन। कुनै ठाउँमा अवसर दिएको भए तापनि नितान्त आफ्नो अनुकूल हुने गरी प्रयोग गर्ने हिसाबले प्रयोग गर्यो र अहिले पछिल्लो समयमा राज्यको व्यवस्था सँगसँगै सबै पार्टीहरूले आफ्नो घोषणापत्र आफ्नो विधानहरूमा परिष्कृत गर्ने क्रममा नितान्त यो एउटा चाहिँ जुन राज्यले जुन खालको नीति अवलम्बन गर्यो तपाईँलाई नदातेर भन्दा समावेशीकरण होइन समावेशीकरणको सिद्धान्त अनुसार जुन ठाउँमा जति समावेश हुनु पर्थ्यो त्यो मात्रै हामीहरूले चाहिँ देख्छौँ न कि हाम्रो बागलुङ जिल्लामा पार्टीगत हिसाबले हेर्दा नेपाली कङ्ग्रेस मात्रै नभएर अन्य विभिन्न चाहिँ पार्टीहरू छन् र त्यो पार्टीहरूमा हामीहरूले देखेको जुन समुदायको लागि जति सिट आरक्षित गरिएको छ त्योभन्दा बाहेक उनीहरूको प्रतिनिधित्व हुन सकेको छैन। त्यो उनीहरूले कुनै न कुनै बहानामा एउटा कुरा त हामी प्रशिक्षित छैनौँ राजनीति बुझेका छैनौँ र अर्का कुरा चाहिँ राजनीति बुझेको प्रशिक्षित जो जुझारू कार्यकर्ताहरू छन् उनीहरूलाई जति आरक्षण तोकिएको छ त्यसमै लगेर सीमित गर्ने प्रयत्न सबै पार्टी दल वा मान्छेको प्रवृत्तिको कारणले गर्दा हामी त्यसमै सीमित रहनु परेको अवस्था चाहिँ छ।
यो जातीय विभेद अन्त्यका लागि बनाएका कानुनहरू कार्यान्वयनमा आएको पाउनु भयो या भएन?
जातीय विभेद अन्त्य गर्नको लागि बनाएको कानुनहरू कार्यान्वयन गर्ने क्रममा सबभन्दा महत्त्वपूर्ण विषय म यहाँलाई अवगत गराउन चाहन्छु। जातीय विभेद अन्त्यका लागि बनाएको कानुनहरू हामीहरूले हाम्रो समुदायलाई अहिलेसम्म पनि बुझाउन सकिरहेको अवस्था छैन। व्यवस्था यो छ हामीहरूले यसरी जानुपर्छ भनेर भनिराखेको अवस्था छैन र छिटफुट रूपमा बाहेक सङ्गठित रूपमा ठूलो सङ्गठन बनाएर हामीहरूले सङ्गठित रूपमा जातीय विभेद अन्त्यको लागि अझै पनि यो पछिल्लो समयमा हुन हाम्रो बागलुङ जिल्ला दलित आन्दोलनमा अत्यन्तै ऐतिहासिक जिल्लाको रूपमा हामीहरूले स्मरण गर्छौँ जसमा भगत सर्वजित विश्वकर्मा लगायत धेरै दलित अभियन्ताहरू यहाँ हामीहरूले पाउँछौँ। यद्यपि अहिले पछिल्लो समयमा हाम्रा अग्रजहरूले गरेको क्रियाकलाप बाहेक पछिल्लो समयमा केही एनजिओको रूपमा दर्ता भएर सरकारी निकायसँग समन्वय गरेर केही अनुदानका बजेटहरू सदुपयोग गर्ने बाहेक ठूलो भोलुमा जुन दलित आन्दोलनलाई अगाडि बढाउने मान्छेहरूको नेतृत्वको चाहिँ अहिले अभाव देखिन्छ।
दलित आन्दोलन भन्दै गर्दा यो दलित आन्दोलनको बारेमा केही भनिदिनु न।
दलित आन्दोलन वास्तवमा यो पछिल्लो समयमा नभएर मुलुकी ऐन 2019 यो जातीय विभेद चाहिँ कानुनी रूपमा गैर कानुनी हो अथवा दण्डनीय हो भन्ने खालको व्यवस्था भइसके पछाडि जब नेपालमा दलित आन्दोलन सुरु भयो यी आन्दोलनहरूले धेरै उपलब्धिहरू चाहिँ हासिल गरेको म यहाँलाई अवगत गराउन चाहन्छु। अहिले पछिल्लो समयमा हामीहरू देख्न सकिन्छ राज्यको विभिन्न तहमा तपाईँको सङ्घीय संसददेखि लिएर राष्ट्रिय सभादेखि लिएर स्थानीय तहहरूमा गरेको व्यवस्थालाई हामीहरूले यो दलित आन्दोलनको मुख्य उपलब्धिको रूपमा लिन सकिन्छ। तपाईँलाई म स्मरण गराउन चाहन्छु, नेपालमा पछिल्लो समय स्थानीय तहको चुनाव पछाडि हामीहरूले आरक्षित गरिएको कोटाभन्दा धेरै ठाउँमा दलित समुदायको प्रतिनिधित्व भएको छ, जसमा दलित महिला अथवा विभिन्न नामले भए तापनि तर त्यहाँ प्रतिनिधित्व मात्रै भएको छ। प्रतिनिधिहरूले प्रभावकारी रूपमा उनीहरूले आफ्नो काम कर्तव्य अधिकारको विषयमा नै अहिलेसम्म प्रस्त नभइसकेको कारणले गर्दा प्रतिनिधि भएर मात्रै यो परिवर्तन हुँदैन भन्ने कुरामा हाम्रो निष्कर्ष छ र यसलाई हामीहरूले कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने हिसाबले बागलुङ जिल्लामा सम्पूर्ण जसलाई हामीले हाम्रो विश्लेषणमा जो मान्छे संगठनमा लागेर राजनीति रूपमा प्रशिक्षित भएर अहिले पछिल्लो समय स्थानीय तहको स्थानीय सरकारको प्रतिनिधिको रूपमा आएको छ उसको केही हदसम्म चेतना स्तर केही माथि उठेको छ र यिनीहरूलाई संगठित गर्यो भने हाम्रो दलित समुदायको हक हितको लागि र अधिकार स्थापनाको लागि केही प्रभावकारी हुन्छ भन्ने खालको हामीहरूले हाम्रो बुझाइ छ र त्यसको लागि हामीहरू प्रयत्नशील छौँ।
समाजमा दलित भएकै कारण विभिन्न किसिमका अवहेलनाहरू खेपिरहनु पर्छ, दलितका लागि बनाएका कानुनहरू प्रभावकारी रूपमा कार्यान्वयनको कारण के हो?
मुख्य कुरा त मैले यहाँलाई यसभन्दा अगाडि पनि जानकारी गराएँ, दलित समुदायलाई गर्ने विभेद र व्यवस्था गरिएका कानुनहरू प्रभावकारी रूपमा कार्यान्वयन नहुनुको पछाडि कानुनमा भएको व्यवस्थाको विषयमा दलित समुदायहरूलाई जानकारी नहुनु, त्यति मात्रै नभएर हामीहरू आर्थिक भौतिक र शैक्षिक रूपमा हाम्रो चेतना स्तर पछाडि भएको कारणले गर्दा कानुनलाई कार्यान्वयन गर्ने निकायको विषयमै हामीहरूलाई जानकारी नभएको कारणले यो विभेद अझै पनि विद्यमान छ र यसको प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको अवस्था छ।
प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन के गर्न सकिन्छ?
प्रभावकारी रूपमा कार्यान्वयन गर्नको लागि मुख्य कुरा त दलित समुदायलाई नेपालको संविधान 2074 जुन खालको व्यवस्था गरिएको छ त्यो कुराहरू हामीहरूले प्रत्येक समुदाय टोल स्तरमा पुगेर प्रशिक्षित गर्ने, दलित समुदायलाई मुलुकी ऐनमा नेपालको संविधानमा दलित समुदायलाई गर्ने विभेदको विभिन्न खालका परिवर्तित स्वरूपहरू र त्यो स्वरूपलाई हामीहरूले चाहिँ जानकारी लिने र विभेद गरेको छ भने विभेद गर्ने मान्छेलाई दण्डित गर्नको लागि यो कानुनी व्यवस्था छ र यो निकायलाई हामीहरूले यसरी जान सकिन्छ। यो सरकारवादी मुद्दा हुन्छ, हामी कुनै पनि दलित समुदायहरूले आर्थिक रूपमा यी मुद्दाहरूलाई हामीहरूले प्रभावकारी रूपमा अगाडि बढाउन सक्दैनौँ भन्ने खालको जुन हिन्ताबोध छ त्यसलाई हामीहरूले जानकारी गराएर कुनै पनि मान्छेले दलित भएकै कारणले गर्दा विभेद गरेको ठहरिने गरी कुनै क्रियाकलाप गरेको छ भने हामीहरूले त्यो मान्छेलाई दलित भनेर दुर्व्यवहार गरेको अर्थात् विभेद गरेको भनेर हामीहरूले मुद्दा हाल्यौँ भने यो मुद्दा सरकारवादी मुद्दा हुने र नेपाल सरकारले लाग्ने सम्पूर्ण खर्चहरू बेहोर्दिने भन्ने विषयमा जानकारी गराउँदै सबै समुदाय स्तरमा यो कानुनी व्यवस्था र यसको दण्ड जरिमाना लगायतका कुराहरूको विषयमा प्रशिक्षित गर्न सक्यौँ भने हामीहरूले पक्कै पनि दलित समुदायको विरुद्धमा हुने खालका प्रत्यक्ष वा परोक्ष विभेदहरू छ यो विभेदलाई केही हदसम्म दण्डित गरेर केही मान्छेहरूलाई हामीहरूले उदाहरणको रूपमा प्रस्तुत गर्न सक्यौँ भने मात्रै हामीहरूले यो केही जान्ने बुझ्ने मान्छेहरूलाई यो व्यवस्था छ त्यो व्यवस्था छ भनेर होइन तल्लो तहको समुदायलाई पनि यो विषयमा कानुनी व्यवस्थाको विषयमा जानकारी गराउन सकियो भने केही हदसम्म विभेदलाई न्यूनीकरण गर्न सकिन्छ। अन्त्य भने अझै पनि हामीहरूले तपाईँलाई म स्पष्ट गर्न चाहन्छु, झन्डै 16-17 वर्षको दौडानमा विगतमा गर्ने विभेद र अहिले गर्ने विभेद धेरै फरक छ, त्यसमा पनि समुदाय विशेषमा विभेदहरू हुन्छ। म तपाईँलाई स्मरण गराउन चाहन्छु,
यो समुदाय विशेष भन्नाले कस्तो कस्तो समुदाय?
समुदाय विशेष भन्नाले हाम्रो देश विभिन्न जात जाति भाषाभाषीहरू बस्ने ठाउँ हो, जसमा म तपाईँलाई नितान्त म चाहिँ गलकोटवासी भएको कारणले गर्दा गलकोटको केही ठाउँको उदाहरण दिन चाहन्छु। तपाईँले गलकोटको हतिया जुन गलकोट नगरपालिकाको सदरमुकामको निकटमा पर्छ, शिक्षा स्वास्थ्य लगायत हरेक दृष्टिकोणले अगाडि छ, र अर्को चाहिँ ओडा म आफ्नै गाउँको उदाहरण दिन चाहन्छु पान्दवखानी, त्यहाँ पनि त्यो समुदायको बस्ती छ। तर जुन ठाउँमा सघन बस्ती म यहाँलाई जानकारी गराउन चाहन्छु, गलकोट नगरपालिका वार्ड नम्बर 10 विभेदको जुन खालको क्रम छ त्यहाँभन्दा गलकोट नगरपालिका वार्ड नम्बर 3 विभेद अझै डरलाग्दो अवस्थामा हामीहरूले पाउँछौँ। समुदाय विशेष भन्नाले जहाँ ब्राह्मण छेत्री कठित उपल्ला जातका मान्छेहरूको बढी बाहुल्यता र जनसङ्ख्या छ त्यो ठाउँमा अलिक बढी नै विभेद पाइन्छ भने मगर जनजाति र दलितको बिचमा भने त्यति ठुलो ग्याप देखिँदैन।
वर्षौंदेखि अहिलेसम्म वर्ण व्यवस्थाको संरचनाले दलितहरू पीडामा वा जातीय विभेद हिंसा छुवाछुत शरम शोषण जस्ता यातनाको चपेटामा परेको भन्ने पनि छ, यो वर्ण व्यवस्था बारे तपाईँ के भन्नुहुन्छ?
वर्ण व्यवस्थाको विषयमा हामीहरूले अध्ययन गर्दै जाँदा विशेष गरेर परापूर्व कालमा मनुस्मृतिमा केही कुराहरू उल्लेख भएको पाइन्छ, जसमा मान्छेहरूले मान्छेलाई प्रभावित गर्नको लागि धार्मिक रूपमा होइन धर्मको आडमा विभिन्न खालका लान्छनाहरू लगाएर न कि मान्छेहरू मान्छे नै हुन् भन्ने जस्तै हामीहरूले इतिहासमा देख्दैनौँ न कि यो संसारमा अहिले हामीहरूले यो 21 शताब्दी भनेर गर्व गर्दै गर्दा विभिन्न जात धर्म वर्ण लिङ्गको आधारमा जुन खालको विभेद छ विगतमा सयौँ हजारौँ वर्ष अगाडि भने यो संसारमा त्यस्तो खालको विभेद नभएको पाइन्छ त्यो कारणले गर्दा जब मान्छेको चेतना स्तर उठ्दै गयो चेतना स्तर उठिसके पछाडि मानव स्वभावैले स्वार्थी हुने आफ्नो स्वार्थ केन्द्रित निर्णय गर्नुको लागि मान्छेहरूलाई विभिन्न वर्ण विभिन्न तहमा चाहिँ विभाजन गरेर फुटाउरो शासन गरेको चाहिँ नीति अवलम्बन गरेर संसारभरि नै तपाईँलाई म नेपालमा मात्रै भन्दैन संसारभरि नै विभेदहरू छ जस्तै पश्चिमा मुलुकहरूमा काला गोरा जातका बिचको चाहिँ विभेद विभिन्न खालका चाहिँ धर्मको बिचको चाहिँ विभेद लगायतका चाहिँ विभेदहरू छ त्यो साँच्चीकै हामीहरूले तपाईँलाई नधातेर भन्दा नेपालको विभेद भन्ने ती ठाउँको विभेदहरू हेर्दा केही सन्तोषजनक त्यति धेरै चाहिँ अप्ठ्यारो नलाग्ने खालको विभेदहरू छ तपाईँलाई महिला पुरुषकै बिचमा हुने विभेद लगायतका कुराहरू म स्मरण गराउन चाहन्छु संसारभरि नै हामीहरूले चाहिँ त्यस्ता परिघटनाहरू घटेको देखिरहेका छौँ यद्यपि नेपालमा भने जब नेपाल एकीकरण हुनुभन्दा अगाडिसम्म विभेदहरू त्यति व्यवस्थित र संस्थागत भइसकेका थिएन विभेदहरू थियो तपाईँलाई म जानकारी गराउन चाहन्छु झन्डै नेपालमा विभेदको सुरुवात बौद्धकालीन जस्तो गौतम बुद्ध एकजना दलित महिलाले पानी दिएको र उहाँले पानी खाएकै कारणले गर्दा लाञ्छित भएर वनवास जानु परेको अवस्था र तपस्या गरेर एउटा चाहिँ धर्म प्रचारकको रूपमा होइन राजाको सन्तान भएर पनि उहाँले राजकाज नसम्हालेर धर्म प्रचारकको रूपमा चाहिँ जानको लागि प्रेरित गरेको घटना पनि यही विभेदसँग जोडिएको घटना म यहाँलाई स्मरण गराउन चाहन्छु त्यो कारणले गर्दा नेपालमा 3200 वर्ष अगाडिदेखि नै यो विभेदको श्रृङ्खलाहरू सुरु भएको हामीहरूले पाउँछौँ इतिहास हेर्ने हो भने र अहिले पछिल्लो समयमा केही परिष्कृत म तपाईँलाई नधाँतेर भन्दा परिष्कृत भएको छ मान्छेले यो या त्यो बाहनामा अथवा घुमाउरो ढङ्गले सिम्बोलिक रूपमा साङ्केतिक रूपमा मात्रै यो विभेदहरू छ मान्छेले वास्तवमै खुलेरै विभेदहरू गर्न भने अहिले पछिल्लो समयमा कम भइसकेको छ यद्यपि मान्छेहरूलाई आफ्नो अनुकूल हुने गरी जस्तो सुकै जघन्य अपराधहरू गर्न पनि तयार भएको र आपराधिक मानसिकताले प्रेरित भएका मान्छेहरूले यस्ता खालका विभेदहरूका घटनाहरू घटाएता पनि सिङ्गो देशभरिकै अवस्था र समुदाय स्तरमा हेर्ने हो भने विगतमा भन्दा केही परिवर्तन भएको आभास चाहिँ हामीले गरिरहेका छौँ
छुवाछुत तथा भेदभाव सम्बन्धी कसुर गरेमा 3 महिनादेखि 3 वर्षसम्म कैद र 50,000 देखि 2 लाखसम्म जरिवाना हुन्छ भन्ने प्रावधान कानुनमा उल्लेख गरिएको छ यो थाहा हुँदा हुँदै पनि किन भेदभाव भइरहन्छ
यो भेदभाव विशेष गरेर दण्ड जरिमाना र सजायले मात्रै अन्त्य हुन सक्दैन जबसम्म मान्छेको चेतना स्तर उठ्दैन मान्छे मान्छे एउटै हो भन्ने खालको चाहिँ भावना अन्तर आत्मादेखि नै जागृत हुँदैन तबसम्म यो मेरो आफ्नो व्यक्तिगत धारणामा यहाँलाई जानकारी गराउन चाहन्छु मुलुकी ऐन छुवाछुत कसुर सजाय ऐन 2068 यी व्यवस्थाहरूमा वास्तवमै यो जातीय विभेद अन्त्यका लागि पर्याप्त कानुनी व्यवस्था होइन यसमा हाम्रो जोरदार रूपमा यो मिडिया मार्फत म के माग गर्न चाहन्छु भने दलित समुदाय र गैर दलित समुदायको बीचमा जुन खालको चाहिँ खादल छ यो खादललाई पूर्णको लागि मुख्य रूपमा त दलितले दलितलाई मात्रै प्रशिक्षित गरेर दलित समुदायलाई विभेदको बारेमा मात्रै जानकारी गराएर होइन गैर दलितलाई पनि यो जातीय विभेद वास्तवमै के हो त होइन उनीहरूलाई हामीहरूले प्रस्त रूपमा जानकारी गराउने उनीहरूलाई नै सहभागी बनाएर दलित र गैर दलितको बीचमा समन्वय गरेर जबसम्म जातीय विभेदका कार्यक्रमहरू हामीहरूले अगाडि बढाउन सक्दैनौँ नितान्त समुदाय केन्द्रित गरेर दलितलाई मात्रै यो कार्यक्रम फोकस गरेर दलित र गैर दलित बीचको विभेदको अन्त्य हुन सक्दैन भन्ने लाग्छ त्यो कारणले गर्दा हामीहरूले सकेसम्म गैर दलितहरूलाई पनि जातीय विभेद गर्नुको कारण होइन पुष्टि हुने गरी उनीहरूलाई हामीहरूले स्पष्टीकरण माग्नु पर्यो भएका कानुनी व्यवस्थाहरूको विषयमा उनीहरूलाई चाहिँ हामीहरूले प्रशिक्षित गर्नु पर्यो त्यति मात्रै नभएर विशेष गरेर नेपाल सरकारले विभेद गरेको जुन खालको कसुर सजाय छ यो सजायको र कसुरको जुन खालको व्यवस्था गरिएको छ यो एकदमै अपर्याप्त छ किनभने धेरै वर्ष सजाय अथवा धेरै जरिमानाहरू तोक्नुपर्ने आवश्यकता हामीले देखिरहेका छौँ
तपाईँको विचारमा यो कानुन अनि यो सजायले मात्र यो भेदभाव अन्त्य गर्न सकिँदैन
सकिँदैन मैले यहाँलाई यसभन्दा अगाडि पनि भने जबसम्म मान्छेको विचारै परिवर्तन गर्न सकिँदैन जात भनेको चाहिँ विगतमा वर्ण विन्यासको आधारमा चाहिँ गरियो पछिल्लो समयमा कामका आधारमा विभाजन गरियो अहिले पछिल्लो समय फेरि त्यसलाई हामीहरूले अन्त्य गर्नको लागि कानुन र सजायको व्यवस्था गरिएको छ भनिएको छ यो कानुन र सजाय कुनै पनि मान्छेहरूलाई चोर्न हुँदैन भन्ने थाहा हुँदाहुँदै पनि चोर छ चोर जबसम्म हामीहरूले पत्ता लगाउँदैनौँ त्योसम्म त्यो मान्छे वास्तवमा चोर हुँदैन उसलाई चोरेको भन्ने कुरा पत्ता लागिसकेपछि मात्रै त्यो चोर हुन्छ त्यही कारणले गर्दा नेपालमा मान्छेले विभेद गरिरहेको हुन्छ तर विभेद गरिरहेको अवस्थामा पनि उसलाई हामीहरूले जबसम्म दण्डित गर्न सक्दैनौँ त्यो समयसम्म विभेद भइरहेकै हुन्छ, विभेदको हामीहरूले कुनै पनि प्रतिक्रिया गर्दैनौँ, त्यो कारणले गर्दा समुदाय स्तरमा धेरै गहिरो हदसम्मको विभेद भएको अवस्थामा पनि हामीहरूले त्यो विभेदलाई उजागर गर्न सकिएन भने यो विभेद भएकै कुरा थाहा नभइसके पछाडि कसुर र सजायका कुराहरू धेरै पछाडिको कुरा हो। त्यो कारणले गर्दा हामीले समुदाय स्तरमा दलित गैर दलित सबैलाई समन्वयकारी भूमिका खेलेर, यो कसैको दोष होइन, अहिले पछिल्लो समयमा हामीहरूले अन्य जातलाई लगाउने जुन खालको आरोप छ त्यो आरोपलाई मैले के भन्न चाहन्छु भने विगतमा गरेका जुन खालका क्रियाकलाप छ, जुन खालका अनैतिक क्रियाकलापले गर्दा अहिले पछिल्लो समयका हाम्रा जुन गैर दलित दाजुभाइलाई हामीहरूले लगाउने आरोप हेर्ने दृष्टिकोणमा परिवर्तन गरेर हामीहरूले उनीहरूलाई यो 21 औं शताब्दी सुहाउँदो खालको व्यवस्था ल्याउनको लागि दलित र गैर दलित बीचमै एक खालको सहकार्य र समन्वयको आवश्यकता छ भन्ने कुरा बाहिर ल्याउन सक्दैनौँ, तबसम्म यो विभेद कहिल्यै पनि हट्न सक्दैन।
यो बागलुङ जिल्ला दलित विभागले कस्ता कस्ता कार्यक्रमहरू सञ्चालनमा ल्याएको छ
यहाँलाई म जानकारी गराउन चाहन्छु। यो विभागीय रूपमा हाम्रो पार्टीले हाम्रो संगठनले निकै लामो समय लगायो, धेरै अप्ठ्यारो कठिनाईको बीचबाट विभागहरूको जिम्मेवारी टुङ्गाएको छ, जसमा मैले यहाँलाई नधाँतेर भन्दा यो कार्यकालको अन्तिम अवस्थामा आएर हामी 5 औं वर्षमा चलिरहेको अवस्थामा भर्खर 2 महिना मात्रै विभागीय प्रमुखको रूपमा 2 महिना मात्रै भएको छ र यो विश्वव्यापी रूपमा फैलिरहेको जुन कोरोना भाइरस यसले सिर्जना गरेको वातावरणको कारणले गर्दा हामीहरूले खुलेर आफ्नो योजना आफ्नो जुन खालको लक्ष्य अनुसारको कार्यक्रमहरू बनाएर स्मुथली अगाडि बढ्न सकिरहेको अवस्था छैन। यद्यपि हामीहरू निकट भविष्यमै यो जुन कोरोना भाइरस COVID-19 जोखिम छ यो जोखिम अन्त्य अर्थात् केही खुकुलो हुँदा बित्तिकै हामीहरू जिल्लाव्यापी रूपमा प्रत्येक टोल टोलमा प्रत्येक घर घरमा पुगेर जातीय रूपमा भएको जुन खालको विभेद छ त्यति मात्रै नभएर जातीय रूपमा जुन खालका भ्रम र विभिन्न खालका पूर्वकाण्डहरू अप्नाएर विभिन्न खालको व्यक्तिहरू विभिन्न खालको समुदाय यहाँलाई संगठनको कुरा गर्छु म विशेष गरेर संगठनात्मक रूपमा पनि यो भ्रमको विषयमा हामीहरूले चिर्नको लागि जिल्लाव्यापी रूपमा चाहिँ कार्यक्रम बनाएर अगाडि बढ्ने सोचमा चाहिँ
भोलिको दिनमा दलित हकितको लागि कस्ता कार्यक्रम सञ्चालनमा ल्याउने योजना बनाउनु
विगत 16-17 वर्षदेखि म सुरुवातमा कुनै राजनीतिक संगठनको कार्यकर्ता भन्दा पनि दलित अभियन्ता नै हो। दलित समुदायको परिवर्तनको लागि विशेष गरेर हामीहरूले धेरै कुराहरू म स्मरण गराउन चाहन्छु यहाँलाई। म एउटा कार्यक्रममा बागलुङ जिल्लाको पयुपाटा तत्कालीन पयुपाटा गाविसमा जाँदाखेरि हाम्रा दलित साथीहरूले एउटा कार्यक्रम राख्नु भएको थियो, त्यो कार्यक्रममा गएर मलाई चाहिँ बोल्ने अवसर दियो। उहाँहरूले अपेक्षा गर्नुभएको थियो कि त्यहाँ दलित र गैर दलितको बीचमा विवाह गरेको जोडीहरूको सम्मान कार्यक्रम थियो, त्यो सम्मान कार्यक्रममा 9 जोडीलाई सम्मान गर्ने कार्यक्रम दलित समुदायले तपाईँलाई तत्कालीन DNF बागलुङले कार्यक्रम आयोजना गर्यो र त्यसमा म चाहिँ उत्पीडित उत्थान समाज पाण्डव खानी भन्ने हामीले एउटा दलित समुदायको हकितको लागि सङ्घर्ष गर्ने जुन संस्था खोलेका थियौँ त्यो संस्थाको अध्यक्षको रूपमा म त्यो कार्यक्रममा उपस्थित हुँदै गर्दा जुन खालको चाहिँ जुन समारोहमा मेरो आफ्नो मन्तव्यको क्रममा मैले के भनेको थिएँ भन्दा यो कार्यक्रममा जुन खालको तपाईँहरूले कार्यक्रम आयोजना गर्नुभयो यो कार्यक्रमले चरम एउटा चाहिँ विभेदको चाहिँ सिर्जना गर्यो। म विशेष गरेर युवा साथीहरूलाई भन्न चाहन्छु हामी सक्षम छौँ शिक्षित छौँ भन्ने साथीहरूले गैर दलित महिलाहरूलाई विवेक गर्दैमा तपाईँहरूले यो समाज परिवर्तन गर्न सक्नुहुन्न। जबसम्म हामीहरू वर्गीय रूपमा कुरा गर्छौँ वर्गीय रूपमा जो हुने खाने वर्ग छ त्यो हुने खाने वर्गको समुदायले माथिल्लो कठित माथिल्लो जातका चाहिँ समुदायको महिलाहरूसँग बिहे गरेर परिवर्तन हुनेवाला छैन, न कि हाम्रो चाहिँ जबसम्म सोच परिवर्तन हुँदैन जबसम्म समाज परिवर्तन हुँदैन जबसम्म कठित उपल्ला जात र तल्ला जात भन्नेहरूको बीचको जुन खालको चाहिँ जुन भेदभाव अन्त्य गर्नको लागि हामीहरूले हाम्रो आफ्नै चेतना स्तर परिवर्तन गर्न सक्दैनौँ तबसम्म चाहिँ परिवर्तन हुनेवाला छैन।
अन्त्यमा रेडियो सुनेर बसिरहनु भएको श्रोतालाई के भन्न चाहनुहुन्छ?
अन्त्यमा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई म के जानकारी गराउन चाहन्छु भने यो दलित समुदायको र गैर दलित समुदायको बीचमा जुन खालको विभेद छ यो विभेद हामी आफैले सिर्जना गरेका होइनौँ, यो विगतदेखि लादिएको जुन खालको चाहिँ समस्या छ यो समाधानमा हस्तेमा हैसिए गर्न म यहाँहरूलाई सम्पूर्ण गैर दलितका साथीहरूलाई पनि म आह्वान गर्न चाहन्छु र नितान्त हातमा हात र काठमा काठ मिलाएर समन्वय गरेर अगाडि बढ्नुपर्छ। दलित समुदायले मात्रै यो सङ्घर्ष गरेर दलित समुदायको जुन जातीय विभेद र यो देशमा जुन खालको परिवर्तन ल्याउन सकिँदैन। यो देशमा जबसम्म जातीय रूपमा विभेद रहन्छ तबसम्म यो देशको समृद्धिको पनि परिकल्पना गर्न सकिँदैन भन्ने कुरा म यहाँहरूलाई जानकारी गराउन चाहन्छु।
हुन्छ, समय र संवादका लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद विशेष गरेर यो गलकोट FM मलाई आफ्नो धारणाहरू राख्न दिएर यो चाहिँ जुन सुवर्ण अवसर प्रदान गर्नुभयो।
हवस् त यिनै विविध गतिविधि प्रस्तुत गरिसकेपछि गलकोट नगरपालिकासँगको सहकार्यमा सामुदायिक रेडियो गलकोट एफएमद्वारा उत्पादित कार्यक्रम परिवर्तनका आवाजको लागि छुट्याइएको निर्धारित समय सकिनै लाग्यो। कार्यक्रम सुनिसकेपछि तपाईँलाई कस्तो लाग्यो? कृपया सुझाव सल्लाह र प्रतिक्रिया दिन नभुल्नुहोला। प्रतिक्रियाको लागि स्टुडियोको टेलिफोन नम्बर 068-412-043 फोन गरी प्रतिक्रिया दिन सक्नुहुनेछ। यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो श्रोता, तपाईँलाई धन्यवाद। प्रविधिमा रहने मित्र निराजन बगालेलाई विशेष आभार व्यक्त गर्दै आजको श्रृङ्खलाबाट म विशाल विकल्प पनि आज्ञा चाहन्छु। ज्ञान सूचना र मनोरञ्जनको लागि सामुदायिक रेडियो गलकोट एफएम 102.4 मेगाहर्ज सुन्दै गर्नुहोस्। नमस्कार।